रूपान्तरण कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी, मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डेले। आदरणीय श्रोता, स्थानीय तहले गरिरहेका विकास निर्माणका कामका तथा त्यसबाट समाजमा भएको सामाजिक आर्थिक सांस्कृतिक रूपान्तरणका विषयमा यस कार्यक्रममा हामी चर्चा गर्ने गर्दछौ। त्यसका साथै स्थानीय सरकारले महिला, आदिवासी, जनजाति, दलित लगायत सीमान्तकृत वर्गको उत्थानको लागि गरेका प्रयास र त्यसको प्रभावता बारेमा समेत कुराकानी गर्ने गरिन्छ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव कमल प्रसाद भट्टराई। उहाँसँग खास गरेर स्थानीय तहले गरिरहेका कामहरू प्रभावकारी हुन सकेका छन् कि छैनन्, मन्त्रालयले ती कामहरूलाई कसरी हेरिरहेको छ, समन्वय कस्तो छ भन्ने विषयमा चर्चा गर्नेछौ। प्रधानजी, स्वागत छ कार्यक्रममा।
हजुर, नमस्कार।
अहिले तीन तहको सरकार छ, खास गरेर स्थानीय तहको सन्दर्भमा कुराकानी गर्दाखेरि जुन स्थानीय तहले काम गरिरहेको छ त्यसलाई सन्तोषजनक मान्न सकिने अवस्था छ कि छैन, मन्त्रालयले कसरी लिएको छ उहाँहरूको कामलाई?
धन्यवाद, महत्वपूर्ण प्रश्न सोध्नुभएको छ। हामी नेपालको संविधान 2072 पछि लगत्तै चुनावमा गयौं र स्थानीय सरकारहरू, प्रदेश सरकार र संघीय सरकारको चुनाव गरेर स्थानीय सरकारहरू अहिले दोस्रो कार्यकालको पनि दुई वर्षको हाराहारीमा हुनुहुन्छ। यो 7 वर्षको पछिल्लो अभ्यास हेर्दाखेरि हामी धेरै प्रगति गर्दै अगाडि बढेका छौँ। यद्यपि अब जनताको इच्छा, आकांक्षा, चाहना अनुसारको विकास निर्माण, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमा सक्दो योगदान पुर्याउन नसकेको, पुग्न नसकेको भन्ने गुनासाहरू त छन्, तर यी गुनासाहरूलाई पनि हामीले सकारात्मक रूपले लिएका छौँ र अहिलेसम्म जे जति प्रगतिहरू भएका छन् त्यो प्रगति चाहिँ छोटो अवधिमा हामीले हासिल गरेको प्रगतिकै रूपमा लिनुपर्ने हुन्छ र त्यसका लागि स्थानीय सरकारहरूले जुन योगदान गर्नुभएको छ, जुन काम गर्नुभएको छ, जनताको नजिक बसेर जनताको पक्षमा काम गर्नुभएको छ, ती कामहरूलाई चाहिँ प्रशंसनीय हिसाबले हेर्नुपर्ने हुन्छ। यसका लागि संघीय सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विशेष गरी नीतिगत विषयवस्तुहरूमा पनि स्थानीय सरकारहरूसँग सँगै रहेर सहकार्य गर्दै अगाडि बढ्दै आएको छ। कार्यान्वयनमा जानुपर्ने विषयवस्तुहरूमा पनि सहकार्य गर्दै आएको छ। मूलभूत रूपले हामीले संविधानको मर्म अनुरूप सहअस्तित्व, सहकार्य र समन्वयका तीन सिद्धान्तहरूलाई परिपालना गर्दै अगाडि बढ्दै आएका छौँ। अझै पनि केही विषयवस्तुहरूमा थप समन्वय, थप सहकार्य र सहअस्तित्वका
हजुर, जस्तै अहिले स्थानीय तहका जनप्रतिनिधिहरूसँग कुराकानी गर्दाखेरि केही स्थानीय तहले त राम्रो पनि काम गरिरहेका छन्, उहाँहरूको चाहिँ उदाहरणीय कामहरू पनि आइरहेका छन्, संचार माध्यमहरू पनि आउने गरेका छन्। तर धेरै ठाउँमा के देखेको छ भने, हुन त हाम्रो संविधानले पनि सबै सरकारका कामहरू र साझा कामहरू, साझा अधिकारका विषयहरूलाई स्पष्ट रूपमा पारिसकेको छ होइन, तर पनि उहाँहरूले हामीलाई चाहिँ अधिकारै भएन भन्ने आफ्ना अधिकारका कुराहरू नगरिकन चाहिँ जुन संघ र प्रदेशले चाहिँ हस्तक्षेप गर्यो भन्ने कुराहरू, गुनासाहरू बढी आइरहेका छन्। यहाँहरूको अनुभव के छ?
होइन, यस्तो हुन्छ, यो विषयवस्तुहरूमा अब संविधानले सबै तहका सरकारहरूको आफ्नो कार्यक्षेत्र स्पष्ट पारेको छ अनि त्यो भित्रका ताजा अधिकारका विषयहरूलाई पनि स्पष्ट पारेको छ। त्यसले गर्दा अधिकारहरूमा अस्पष्टता भयो भन्ने विषय त्यति सान्दर्भिक नहुन सक्छ। यद्यपि कार्यान्वयनमा जाँदै गर्दाखेरि अब जुन संविधानले परिकल्पना गरेर एकल अधिकार, साझा अधिकारका कुराहरू होइन, अवशिष्ट अधिकारका कुराहरू गरिसकेको छ, ती अधिकारलाई एक हिसाबले हामीले सुरुमा पूर्ण नै मान्नु पर्यो। तर कार्यान्वयन गर्दै जाँदाखेरि केही अधिकारहरू होइन, तल्लो सरकार भनौँ, स्थानीय सरकारलाई अथवा प्रदेश सरकारलाई अथवा संघीय सरकारमा फेरि सिफ्ट गर्नुपर्ने होइन, त्यस्ता अवस्थाहरू आयो भने त समय सामयिक हिसाबले होइन, विधि प्रक्रिया अनुसार संविधान संशोधन गरेर पनि त्यसलाई सम्बोधन गर्न सकिन्छ। यद्यपि अहिलेको अब प्रारम्भिक चरणमा छौँ, 7 वर्ष मात्रै व्यतीत हुँदैछ हामीले अभ्यास गर्दै आएको यो अब अवस्था हेर्दाखेरि चाहिँ जुन हिसाबले संविधानले परिकल्पना गरेको छ ती परिकल्पनाहरू सही नै छन् र त्यसलाई कार्यान्वयन गर्दै जानुपर्छ। अहिले नै संशोधन गर्ने, धेरै परिमार्जन गर्ने अवस्थामा पुगिसकेका छैनौँ। हुनसक्छ कतिपय अवस्थाहरूमा जस्तो हामीले कस्तो परिकल्पना गर्यौँ भने, देशको सबैभन्दा ठुलो महानगरपालिका जसमा राजस्वको स्रोतहरू पनि प्रशस्त छ, खर्च गर्न नसक्ने गरीको अवस्था छ, र कतिपय पालिकाहरू चाहिँ जनसङ्ख्याको हिसाबले पनि साना छन्, दुर्गम छन् होइन, अनि आर्थिक सामाजिक हिसाबले पनि पछाडि परेका छन्। उहाँहरूले आफ्नो कर्मचारीलाई तलब भत्ताको व्यवस्था गर्न पनि अप्ठ्यारो परिरहेको अवस्था छ भनेपछि ती दुवै खालका पालिकाहरूलाई चाहिँ एकै किसिमको एउटै डालोमा राखेर हेर्यौँ हामीले होइन। स्थानीय सरकार भनेको काठमाडौँ महानगरपालिका पनि त्यही स्थानीय सरकार र अत्यन्त दुर्गम क्षेत्रको नर्फु गाउँपालिका अथवा कुनै गाउँपालिका पनि एउटा त्यस्तै भनौँ न समान अधिकार समान क्षेत्रहरू भएको भनेर परिकल्पना गरेको विषयवस्तुहरू चाहिँ हामीले यसलाई चाहिँ अब सिमेट्रिकल संहिता भनिन्छ क्या, सिमेट्रिकल अधिकारहरू वितरण गरेको अवस्था। अब यो अवस्था चाहिँ अलिकति अब भनौँ न हेर्दाखेरि केही प्र्याक्टिकल भएन कि भन्ने खालको कुराहरू पनि आउन सक्छ। त्यस्ता कुराहरू अब समसामयिक हिसाबले परिमार्जन गर्न सकिन्छ। यद्यपि अब जो सक्षम छन् सक्षमहरूलाई र अब असक्षमहरूलाई अलग अलग हिसाबले ट्रिटमेन्ट गर्ने सरकार केन्द्रीय सरकारको जुन एउटा पोलिसी छ त्यो पोलिसीले पनि त्यो विषयहरूलाई सम्बोधन गरेको छ होइन। जहाँ चाहिँ आवश्यकता छ तर क्षमता छैन भने त्यस्ता ठाउँको क्षमता बढाउने होइन, स्रोत साधन कम छ भने स्रोत साधन बढीभन्दा बढी विनियोजन गरिदिने त्यस्ता कुराहरू छन्। त्यसका लागि स्थानीय सरकारहरूले के पनि गर्नु पर्यो भने हामीलाई यो आवश्यकता हो, यो शिक्षा क्षेत्रमा, यो स्वास्थ्यको क्षेत्रमा अथवा सामाजिक रूपान्तरण क्षेत्रमा हामीलाई अलिक बढी सहयोग चाहियो है भनेर उहाँहरूले प्रस्ताव पनि गर्न सक्नु पर्यो
सङ्घीय
सरकारलाई, प्रदेश सरकारलाई। त्यस्तो गरेको अवस्थामा प्रदेश सरकार र सङ्घीय सरकारहरूले समन्वय गरेर उहाँहरूलाई स्रोत साधनको उपलब्धता पनि गराउँदै आएको अवस्था छ। यसले गर्दा अब प्रारम्भिक चरणमा छौँ, धेरै राम्रा कामहरू भएका छन्। कतिपय पालिकाहरूले भनौँ न केन्द्रीय स्तरमा हामीले फोर्मुलाको राम्रोसँग व्यवस्थापन गर्न सकेको छैनौँ, कतिपय अवस्थामा विभिन्न समस्याहरू आउँछन्, बाटो अवरोध हुने, फोर्मुला नउठाउने कुराहरू आउँछन्। तर स्थानीय तहका सरकारहरूले चाहिँ आफ्नो कुनै एउटा पालिकाले चाहिँ फोर्मुला व्यवस्थापन गरेर राम्रो प्रबन्ध गरेको छ र आफूलाई फोर्मुला चाहिँ नपुग भएर होइन त्यहाँबाट कम्पोस्ट मल निकाल्न ग्यास निकाल्नको लागि फोर्मुला अपुग हुँदाखेरि चाहिँ अनि नजिकका छिमेकी पालिकाहरूको फोर्मुला पनि म तपाईँहरूको चाहिँ आफै उठाइदिन्छु भनेर एमओयू गरेर होइन समझदारी पत्र बनाएर चाहिँ अन्यत्र छिमेकी पालिकाहरूबाट सङ्कलन गरेर ल्याएर चाहिँ राम्रो फोर्मुला विसर्जनको व्यवस्था गरेको छ।
त्यसरी
कतिपय ठाउँहरूमा चाहिँ एकदम आइटीमा चाहिँ राम्रो प्रगति जुन सङ्घीय सरकारले गर्न सकेको भन्दाखेरि पनि राम्रो किसिमका
तर यहाँनिर मैले यहाँले यो भनिरहँदाखेरि अहिले पनि योजनाको लागि संघीय राजधानी धाउनु पर्ने बाध्यता छ भनेर जनप्रतिनिधिहरूका बजेटको समयमा अथवा योजना राख्नु लागि काठमाडौँ धाइरहेको अवस्था छ, यो उहाँहरू चाहिँ उहाँहरूको यो बाध्यता हो या अझै पनि जसरी चाहिँ विकासको बाँडफाँड हुनु पर्थ्यो तीन तहको सरकारले जसरी दिन सक्थ्यो त्यो नसकेको कारणले हो या उहाँहरू चाहिँ ती सरकारहरूप्रतिको विश्वास नभएर के पाइन्छ सर यसमा?
सरले भन्नुभएको अब व्यावहारिक विषयहरू चाहिँ सही हो। अब यो बेलामा योजना बजेटको समय आउन लागेको पूर्व सन्ध्यामा धेरै जनप्रतिनिधिहरू स्थानीय जनताहरू आउनुभएको अवस्था छ। यो विगतको लामो प्रयासले पनि होला। अब हामी केन्द्रीय शासनिक व्यवस्था हुँदाखेरि स्थानीय पालिकाहरूले चाहिँ अब यो बजेटको बेलामा योजना बनाउने बेलामा के सङ्घीय सरकारमा धाउनु पर्ने केन्द्रीय सरकारमा धाउनु पर्ने अवस्थालाई निरन्तरता उहाँले दिएको जस्तो अवस्था छ। अहिले पछिल्लो अवस्थामा चाहिँ आयोजना बैङ्कको एउटा कन्सेप्ट छ होइन, स्थानीय पालिकाहरूले आफ्नो स्थानीय सरकारभित्र स्थानीय तहभित्र आवश्यक पर्ने जति पनि विकास निर्माणका कार्यक्रमहरू छन् ती सबैलाई आयोजना बैङ्कमा स्थानीय स्तरमा समाविष्ट गर्नुपर्छ अनि समाविष्ट गरिसकेका आयोजनाहरू मात्रै प्रदेश सरकारको तर्फबाट र सङ्घीय सरकारको तर्फबाट सहयोगको लागि अथवा कार्यक्रममा योजनामा पार्नका लागि सिस्टमेटिक तरिकाले उहाँहरूले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ र प्रदेश सरकार र सङ्घीय सरकारले त्यही अनुसारका आयोजनाहरूलाई छनौट गर्ने गरेको छ। आयोजना बैङ्कभन्दा बाहिर गएर चाहिँ छनौट नगर्ने परिपाटी पछिल्लो अवस्थामा स्थापित भइसकेको अवस्था छ। त्यसले गर्दा उहाँहरू त्यसरी अब धाइरहनु पर्ने अवस्था चाहिँ होइन। स्थानीय सरकारमा स्थानीय पालिकामा आफूले चाहिँ चाहिने योजनाहरू त्यहाँ इन्रोल गराउने आयोजना बैङ्कमा राख्ने त्यहाँबाट सिस्टमेटिक तरिकाले सङ्घीय सरकारले र प्रदेश सरकारले दिएको विभिन्न सशक्त होइन समपूरक विशेष प्रकारका विभिन्न प्रकारका अनुदानहरू छन् र एकमुष्ट दिने अनुदानहरूको आधारमा उहाँहरूले आफ्नै पनि कार्यान्वयन गर्न सक्नुहुन्छ। कतिपय अब आयोजना बैङ्कको कन्सेप्टमा के भनेको छ भने
यो
लेभलका आयोजनाहरू स्थानीय सरकारले आफै व्यवस्थापन गर्ने, यो लेभलकाहरू प्रदेश सरकारसँग समन्वय गर्ने, यो लेभलका चाहिँ सङ्घीय सरकारसँग समन्वय गर्ने, त्यहाँबाट बजेट कार्यक्रमहरू माग गर्ने भनेर उल्लेख भएकै हुन्छ। त्यही अनुसार पद्धति अनुसार नै त्यो कार्यक्रम अगाडि बढ्न सकिसक्छ। तर पछिल्लो अवस्थामा धाउने क्रम बढेको भन्दा पनि विगतदेखि नै धाउने गरिएको हुनाले आएपछि हुन्छ भन्ने एउटा
मानसिकता त्यस्तो रह्यो।
अर्को किसिमले चाहिँ अलिकति हामी फेरि अब हाम्रो आर्थिक सामाजिक परिवेश पनि कस्तो छ भने समन्वय भयो भने, राम्रो समन्वय भयो भने अनि त्यसले चाहिँ महत्त्व पाउने पनि हुन्छ। कतिपय उस्तै बराबरीका चाहिँ आयोजनाहरू हुन्छन् तर एउटा ठाउँबाट चाहिँ समन्वय बढी भयो र अर्को ठाउँबाट समन्वय कम भयो भने स्वाभाविक रूपले समन्वय बढी भएकोले प्राथमिकता पाउने गर्छ सेलेक्सनको चरणमा बराबर अङ्क भएको अवस्थामा पनि। त्यो कारणले गर्दा अलिकति अब प्रभाव पर्छ भनेर उहाँको एउटा आत्मविश्वासका कारणले समन्वयको लागि धाउनु भएको हुन पनि सक्छ। तर पद्धति नीतिगत हिसाबले चाहिँ त्यसरी धाइरहनु पर्ने अवस्था चाहिँ छैन।
हजुर, अनि अहिले अर्को कुरो चाहिँ सुशासनको पाटो कमजोर भयो भन्छन् होइन पछिल्लो समयमा, मन्त्रालयले कसरी हेरेको छ यो कुराहरूलाई, यहाँले पनि अनुभूति गर्नुभएको छ कि?
हामीले अनुभूति गरेका छौँ। अब यदाकदा केही छिटफुट हिसाबले चाहिँ अलिकति बिग्रेको जस्तो पनि देखिन्छ तर समग्रतामा हेरियो भने चाहिँ सुधार हुँदै आएको छ। किनभने स्थानीय तहको जनताको आवश्यकता, सेवा प्रवाहको आवश्यकता, विकास निर्माणको आवश्यकता स्थानीय सरकारहरूले आफै बुझ्नुभएको छ र जनतालाई उहाँहरूले नै सम्बोधन गर्ने प्रयत्न गरिरहनु भएको छ। त्यसका लागि त सङ्घीय सरकारले नीतिगत केही व्यवस्थाहरू जुन सुरुका चरणहरूमा गरिदिनुपर्छ गरेको छ, जस्तो कर्मचारीको व्यवस्थापन गर्ने सन्दर्भमा कर्मचारी समायोजन ऐन ल्याएर चाहिँ स्थानीय तहमा विगतका स्थानीय तहमा भएका र सङ्घीय प्रदेशमा रहेका कर्मचारीलाई समायोजन गरेर कुन कुन कर्मचारी कुन कुन ठाउँमा रहनु भनेर व्यवस्था गरियो। त्यसै गरी स्थानीय सरकार सञ्चालन ऐन ल्याइयो र स्थानीय सरकार सञ्चालन ऐनले चाहिँ विभिन्न भनौँ स्थानीय सरकारहरूले गर्नुपर्ने काम कारवाहीहरूलाई चाहिँ स्पष्ट रूपले तोकिदियो। सङ्घीय सरकारले यो यो काम गर्छ, प्रदेश सरकारले यो यो गर्छ र स्थानीय सरकारले यो गर्छ भनेर पनि तोकिदिएको अवस्था छ। त्यही अनुरूप नै स्थानीय सरकारहरूमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन गर्ने काम सङ्घीय सरकारबाट हुँदै आएको छ। होइन, सङ्घीय सरकारले सकेसम्म चाहिँ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई अभाव नहुने गरी व्यवस्थापन गर्दै आएको अवस्था छ। त्यसै गरी अब वित्तीय व्यवस्थापनमा अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनको व्यवस्था गरेर चाहिँ अब अनुदानका सूत्रबद्ध हिसाबले चाहिँ अनुदानका होइन अथवा बजेट जुनका कार्यक्रमका कुराहरू चाहिँ व्यवस्था गर्दै आएको अवस्था छ। यी सबै कुराहरू भएबाट के पाइन्छ भने अब भनौँ न अपेक्षा गरे अनुरूपको पूर्ण संस्कृति नहुन सक्छ तर सुशासनको क्षेत्रमा पनि सङ्घीय सरकारले गर्नु व्यवस्था पनि गरेको छ, प्रदेश सरकारहरूले र स्थानीय सरकारहरूले आफ्नो क्षेत्रमा गर्नुपर्ने कामहरू गर्दै आएका छन्। यद्यपि अब स्रोत साधन क्षमता लगायतका विषयवस्तुहरू एकैचोटि पूर्ण हुने अवस्था होइन, त्यसले गर्दा क्षमता विकास पनि बिस्तारै हुँदै आएको छ, अनुभव पनि हासिल हुँदै आएको छ, स्रोत साधनको परिचालन गर्ने व्यवस्थापन गर्ने कामहरू पनि हुँदै आएका हुनाले क्रमिक रूपले सुधार पनि हुँदै आएको अवस्था।
हजुर, यो सुशासन मात्र होइन अनुशासन पनि कमी देखिएको छ। अब जनप्रतिनिधिहरूले चाहिँ जहिले पनि आरोप लगाउने, हामीलाई चाहिँ कर्मचारीहरूले सहयोग गरेनन् भन्ने एक किसिमको चाहिँ यो देखिन्छ भने अर्कोतर्फ चाहिँ कहिलेकाहीँ जनप्रतिनिधि र यो कर्मचारीहरू बीच द्वन्द्व देखिने, हातारालका अवस्थाहरू पनि आउने, कुटपिट नै हुने यो परिस्थिति पनि देखिएको छ।
होइन, यो यस्तो हो, अब कर्मचारी र जनप्रतिनिधि भनेको सधैँभरि सैद्धान्तिक हिसाबले पनि एक किसिमको एउटा सीमाभित्र रहन्छन्। जनप्रतिनिधिहरू जनतासँग नजिक भएको हुनाले जनताका कामहरू तुरन्त विधि प्रक्रिया मिलोस् नमिलोस् तर गरिदिइहाल्नुपर्छ भन्ने उहाँहरूको एउटा आकाङ्क्षा चाहना हुन्छ, त्यो प्रेसर पनि हुन्छ। र कर्मचारी भनेको विधि प्रक्रिया अनुसार चल्ने, कानुन बमोजिम चल्ने, यसलाई कानुन बमोजिम चल्दिएन भने भोलि प्रश्नहरू उठ्न सक्छन्, त्यो प्रश्नको जवाब दिन गाह्रो हुन्छ भनेर सधैँभरि विधि प्रक्रिया पनि पालना गर्ने, कानुनको पनि पालना गर्ने र जनप्रतिनिधि भनेका कुराहरू पनि मिलाएर काम गर्ने जनप्रतिनिधिहरूको काम गर्ने केन्द्रबिन्दु र कर्मचारीहरूको काम गर्ने केन्द्रबिन्दु अथवा कुन नतिजामा पुग्ने कुन लक्ष्यमा पुग्ने भन्ने विषयवस्तु एउटै हो तर अलिकति बाटो अथवा तौर तरिका फरक हुन्छ। जनप्रतिनिधिहरूले जनतासँग नजिक बसेर काम गर्दाखेरि सेवा प्रवाहदेखि लिएर विकास निर्माणका कामहरूमा यो काम चाहिँ तिमी त जसरी पनि गर्नुपर्छ विधि प्रक्रिया जेसुकै होस् तर रिजल्ट पाइयो भन्ने खालको एक किसिमको माग हुनसक्छ कतिपय अवस्थामा र कर्मचारीहरूले त्यसलाई चाहिँ विधि प्रक्रिया अनुसार काम गर्नुपर्छ विधि प्रक्रिया अनुसार काम गरिएन भने भोलि चाहिँ प्रश्न उठ्दाखेरि जवाब दिन सक्ने अवस्था हुँदैन त्यसैले गर्दाखेरि विधि प्रक्रिया अपनाऊ भनेको अवस्था हुनसक्छ। भनेपछि जनप्रतिनिधिले विधि प्रक्रिया भए होस् नभए नहोस् तर रिजल्ट पाइयो भने नि तर कर्मचारीले विधि प्रक्रिया पुर्याएर मात्रै रिजल्ट निकाल्नुपर्छ भन्ने विषयवस्तुहरूमा द्वन्द्व हुने गरेका कारणले एकजुटता नहुने कारणले भनाइ र गराइमा समान भावना।
अहिले हामी कुराकानी गर्दैछौँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईसँग। यसै कुराकानी सँगसँगै आजको रूपान्तरण कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।